नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटा साट गर्छौं। यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा धान धेरै फल्यो। यसै गरी धान फल्दै गयो भने विदेशबाट चामल आयात गर्नु नपर्ला। तर तपाईँ हामी सचेत नहुने हो भने देशमा जति धान फले पनि खुशी हुनुपर्ने अवस्था छैन, किनकि धान कुट्ने बेला ध्यान दिन नसक्दा चामलको परिणाम र गुणस्तर खस्कन गएको छ। चामललाई धेरै पोलिस गर्ने गरी कुटानी गर्दा पौष्टिक तत्व समेत ह्रास भइरहेको नार्कको अनुसन्धानले देखाएको छ। यस विषयमा जानकारी दिँदै हुनुहुन्छ नार्क अन्तर्गतको खाद्य अनुसन्धान महाशाखा प्रमुख रोमन कार्की।
अब हामीले धानलाई हार्वेस्ट गरिसकेपछि त्यसमा चाहिँ अब जुन हाम्रो कुटानीहरू गरिन्छ त्यो गर्दाखेरि चाहिँ हामीले कस्तो अब अनुसन्धान केमा गऱ्यौँ भन्दाखेरि कुटानी गरिसकेपछि कुटानी दुई तरिकाले दुई प्रोसेस हुन्छ। एउटा सबभन्दा पहिला बाहिरको भुस निकाल्ने, त्यो भुस निकालिसकेपछि आउने उसलाई चाहिँ एउटा खैरो दाना आउँछ धानको, त्यसलाई ब्राउन राइस पनि भनिन्छ। त्यो ब्राउन राइस पछि चाहिँ त्यसलाई चम्काउने काम गरिन्छ, जसलाई चाहिँ पोलिसिङ भन्छ। त्यो चम्काउँदाखेरि चाहिँ अब विभिन्न प्रतिशतमा, जस्तै चार, छ, नौ, बाह्र प्रतिशत हामीले चाहिँ पोलिसिङ गर्दाखेरि चाहिँ त्यसमा चाहिँ मिलिङ रिकभरी भनेको कुटानी गरेर पोलिसिङ गरिसकेपछि आउने दानाको इल्डको चाहिँ प्रतिशत कति छ, त्यस्तै गरेर त्यसरी आएको मिलिङ गरेर आएको विभिन्न डिग्री अफ पोलिसिङ भनेको त्यो ब्राउन राइसलाई चाहिँ चम्काउँदाखेरि 6, 9, 12 प्रतिशतसम्म त्यो लस हुने गरेर चम्काउँदाखेरि चाहिँ त्यसबाट आउने सङ्ग्लो दाना हेड राइस चाहिँ हेड राइस भनिन्छ, त्यसको प्रतिशत पनि कति छ भनेर अनुसन्धान गरेको थियौँ। त्यस्तै गरेर हामीले चाहिँ विभिन्न लाम्चो चेप्टो अनि धानहरूमा पनि अब विभिन्न मिलिङ गर्दाखेरि मिलिङ र पौष्टिक तत्त्वहरू कति कति पाइन्छ भनेर हामीले अनुसन्धान गरेका थियौँ। त्यसैको रिजल्ट म यहाँहरूसँग समक्ष राख्न चाहन्छु।
हजुर,
अब हामीले हेर्दाखेरि चाहिँ हामीले मिलिङ गर्दाखेरि चाहिँ अब चेप्टो दानाको चाहिँ हामीले मिलिङ गर्दाखेरि चाहिँ डल्लोको लाम्चो भन्दा डल्लोको चाहिँ मिलिङ रिकभरी भनेको भुस र ढुटो निकालिसकेको चामल को चाहिँ मिलिङ रिकभरी हेर्दाखेरि चाहिँ त्यसमा चाहिँ डल्लोको बढी पाइएको छ। र त्यस्तै गरेर डल्लो चामलमा हेड राइस प्रतिशत, सङ्ग्लो चामलको दानाको प्रतिशत पनि त्यसमा बढी पाइएको छ। अब डाटा हेर्दाखेरि के भन्छ भने मिलिङ रिकभरी चाहिँ डल्लो चामलको चाहिँ 8 प्रतिशत पोलिसिङ गर्दाखेरि 78.74% आएछ भने लाम्चो खालको खुमल 11 66.20% मात्रै आएको छ। त्यस्तै गरेर अब सङ्ग्लो दानाको कुरा गर्दाखेरि पनि 6% मिलिङ डिग्री पोलिसिङ गर्दाखेरि चाहिँ सङ्ग्लो दानाको चाहिँ परिमाण प्रतिशत चाहिँ 88.92 आएको छ भने 9% गर्दाखेरि घटेर यो डल्लो चामलको 87.37 आएको छ। त्यस्तै 12% गएर घटेर 85.96 मात्रै आएको छ। त्यसो गर्दाखेरि त्यस्तै अब डल्लो चामलको हेऱ्यौँ भने चाहिँ 6% मिलिङ डिग्री अफ पोलिसिङ गर्दाखेरि 90.60% सङ्ग्लो दाना हेड राइसको प्रतिशत आएको छ भने 9 गर्दाखेरि घटेर 88.44 र 12 अझै घटेर 86.96 भएको छ। यसको हाम्रो निचोड चाहिँ के हो भने हामीले चाहिँ हाम्रो अहिले बजारमा प्र्याक्टिस के छ भने पोलिसिङ गर्दाखेरि मिलहरूले चाहिँ 12% भन्दा बढी चाहिँ गरिरहेका छन्। त्यो 12% भनेको चाहिँ ब्राउन राइसलाई चाहिँ को प्रतिशतमा चाहिँ 12% चाहिँ क्षय हुनु हो। अब यसरी गर्दाखेरि चाहिँ हामीले 12 भन्दा कम गरेर 8 पुऱ्यायो भने हाम्रो सङ्लो दाना मिलिङ रिकभरी चाहिँ बढाएर हामीले 4% बढाउन सक्छौँ। त्यस्तै सङ्लो दानाको प्रतिशत पनि 4% बढाउन सक्छौँ। त्यस्तै गरेर पौष्टिक तत्त्वहरूको कुरा गर्दा पनि के भेटिएको छ भने हाम्रो अनुसन्धानले 12% गर्दाखेरि चाहिँ प्रोटिनको मात्रा चाहिँ 6.29 मात्रै छ, जबकि 6% पोलिसिङ गर्दा 8.36% प्रोटिन पाइन्छ। त्यस्तै गरेर तेलको मात्रा पनि घटेर 12.27 हुँदाखेरि 6% हुँदाखेरि 12% पोलिसिङ गर्दा 0.55 मात्रै पाइएको छ। त्यस्तै गरेर क्रुड फाइबर वा चाहिँ रेसाहरूको मात्र पनि त्यही अनुसार घटेको छ, 6% 0.36 घटेर 12% 0.13 मात्रै भएको छ। त्यस्तै गरेर फलामको आइरनको मात्रा पनि 6% 2.71 घटेर 12% 0.80 mg/100 g चामलमा घटेको छ। त्यस्तै फस्फोरस पनि 6% 133.32 mg/100 g घटेर 91.25% मात्रै भएको छ। र क्याल्सियम पनि घटेर 6% 169.04 घटेर 154.78 मात्रै भएको छ।
भनेपछि त यसको मतलब चाहिँ यो चामललाई बढी चमकदार बनाउँदाखेरि एउटा त त्यसको मात्रा पनि घट्ने भयो, धान कुट्दाखेरि त्यो चामललाई बढी सेतो बनाउने गर्दाखेरि एउटा मात्रा पनि घट्यो, पौष्टिक तत्त्व पनि घटिरहेछ।
हजुर, अनि त्यो सँगसँगै सङ्ग्लो दाना मिलिङ गर्दाखेरि जुन हेड राइस भन्छ सङ्ग्लो दानाको प्रतिशत पनि घटेको छ।
अब यसको के होला त उपाय, अब यसलाई नघटाउँदाखेरि तपाईँले भन्नुभयो मिलवालाहरू सचेत हुनुपर्ने त छँदैछ, अब मिलवालाहरूलाई यसबारेमा बुझाउन हामी कतिको सक्छौँ, अनि किसान आफैले पनि कसरी अब सचेत हुने त?
अब यसमा चाहिँ अब एउटा सरकारले एउटा नीति नै ल्याउनु पनि आवश्यक देखिन्छ। मिनिमम मिलिङ म्याक्सिमम मिलिङ चाहिँ 80 degrees अफ पोलिसिनसम्म गर्ने भनेर 8% गर्न सक्यो भने 4% चाहिँ हामीले चाहिँ उत्पादकत्व बढाउन सक्छौँ होइन। अब त्यो गर्दाखेरि अर्को कुरा, अब पौष्टिक तत्त्वको हिसाबले पनि यो राम्रो हुन्छ सकेसम्म कम पोलिसिङ गर्दाखेरि। अब हाम्रो खानी बानीमा पनि अब चेन्ज ल्याउनु पर्ने म देखेको छु। अब चामल भनेको हाम्रो मुख्य
खाद्य बाली भयो,
त्यसमा अब त्यहीबाट चाहिँ हामी धेरै पनि खान्छौँ, सधैँ खान्छौँ। अब त्यहाँबाट पौष्टिक तत्त्व हामीले लिनुपर्ने जति माइक्रोन्युट्रिएन्ट्स छ त्यो पनि कम हुन्छ।
पहिला यो ढिकीमा कुट्ने चलन थियो नि रोमनजी, गाउँघरतिर यो ढिकीबाट कुट्दाखेरि जति फाइदा हुन्थ्यो मिलबाट कुट्दा त्यो नहुने देखियो।
हजुर हजुर, विश्वमा पनि अब तिनजनामा एकजना मान्छेलाई चाहिँ माइक्रोन्युट्रिएन्ट्स सूक्ष्म खाद्य तत्त्वको कमीले गर्दाखेरि चाहिँ विभिन्न रोगहरू देखेको छ। अब त्यसलाई चाहिँ हिडन हङ्गर पनि भन्छ, त्यो अब खाएर मात्र पुगेन कि त्यसमा भएको पौष्टिक तत्त्व नपुगेर पनि रोगहरू लाग्छ। अब
यसको लागि अब तपाईँले अघि भन्नुभयो नि सरकारले नै नीति बनाउनु पर्ने, खाँचो त देखिहाल्यो तपाईँहरूको अनुसन्धानबाट एउटा त्यो कुरा आयो। अब किसान आफैले चाहिँ कसरी सचेत हुने कि के गर्ने किसान, अथवा भनौँ न जसले धान कुट्छ?
सल्लाह गरिदिन्छु भने सबभन्दा राम्रो चाहिँ हामीले बाहिरको भुस मात्र निकालेको खैरो खालको चामल खाने बानी गर्नु पर्यो। अहिले अब तपाईँले सुपर मार्केटमा देख्नु भएको छ चामल भन्दा बढी चाहिँ मूल्य त्यसको लिइरहेको छ।
त्यो चाहिँ उपभोक्ताले ख्याल गर्नु पर्यो होइन, किसान आफ्नै धान छ उसलाई कुटाउनु छ भने चाहिँ उसले कसरी ध्यान दिने कुट्दाखेरि चाहिँ?
अब कुट्दाखेरि चाहिँ अब उसले चाहिँ अब मिलिङ चाहिँ गर्दाखेरि पोलिसिङ गर्दाखेरि चाहिँ
धेरै नगर्नु
पर्यो। अब बजारमा पनि उहाँहरूले पठाउने बजारमा उपभोक्ताले पनि माग गर्नु पर्यो क्या, बिचरा किसानले मात्रै गरेर भएन। यसमा चाहिँ एउटा सचेतता कार्यक्रमै सञ्चालन गरेर पौष्टिक तत्त्व पनि पाइने र अब माइक्रोन्युट्रिएन्ट नहुनाले चाहिँ आइरन क्याल्सियम भिटामिन ए को कमीले फोलिक एसिडको कमीले गर्दा विभिन्न रोग देखिएको छ। त्यसमा चाहिँ विश्वमा चाहिँ अहिले WHOले पनि के रिकमेन्ड गरेको छ भने अब पौष्टिक तत्त्वहरू बढाउनको लागि अब हामीले खाने मुख्य अब बालीहरू जसलाई चाहिँ स्टेबल क्रस हुन्छ जुन चाहिँ इनर्जी दिनको लागि खाइन्छ जस्तै धान गहुँ मकै यिनीहरू यिनीहरूमा चाहिँ अब हामीले चाहिँ अब सूक्ष्म खाद्य तत्त्वहरू पुर्याउन नसक्ने भएर गरिब देशहरूमा चाहिँ धेरै ज्यान पनि गइरहेछ, बच्चाहरूको, प्रेग्नेन्ट वुमेनहरूको, गर्भवती महिलाहरूको, होइन, त्यसलाई कम गर्न पनि डब्लुएचओले पनि रिकमेन्ड के गरेको छ भन्दाखेरि यिनीहरूको सूक्ष्म खाद्य तत्त्वहरू, भिटामिन अनि मिनरलहरूको चाहिँ बढाउनुको लागि चाहिँ एउटा नीति आवश्यक छ भन्ने उसले रिकमेन्ड गरेको छ। त्यही अनुसार नेपालले पनि अब अहिले नै अब यो बारेमा चाहिँ नीति बनाएर सकेसम्म कम पोलिसिङ गरेर चाहिँ अब चामल चाहिँ पठाउने एउटा म्यान्डेटरी स्ट्यान्डर्डै बनाउने हो कि जस्तो पनि लाग्छ क्या मलाई।
उहाँ हुनुहुन्थ्यो नार्क अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाका प्रमुख रोमन कार्की। धान कुट्दा धेरै पोलिस गर्न हुँदैन भन्ने बारे जानकारी दिँदै हुनुहुन्थ्यो। मौरी पालन व्यवसायबाट जीवनस्तर फेरिएका महिलाहरूसँग कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बलदिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। मौरी पालन व्यवसायबाट धेरैले राम्रो आमदानी गरिरहेका छन्। खेतीपाती र अरू पशुपालन भन्दा मौरी पालन सजिलो हुने भएकाले आकर्षण बढेको हो। झापा शिव शताक्षीका महिलाहरूले पनि मौरी पालनबाट राम्रो आय आर्जन गरिरहेका छन्। उज्यालोका सुनसरी सहकर्मी सुमन पुरीले त्यहाँका महिलाहरूलाई भेट्नु भएको छ। सबैभन्दा पहिले शिव शताक्षी नगरपालिका दुधेकी देवी दाहाल।
मौरी पालिरहनु भएको छ, यो कस्तो खाले काम हो? मौरी पालेर कसरी आम्दानी हुन्छ?
मौरी पालेर कस्तो खालको काम भन्दा पनि यो सबैभन्दा राम्रो काम हो। यसले यो मौरी पालक किसानलाई मात्रै अगाडि बढाउने होइन, यसले चाहिँ कृषि क्षेत्रमा जति पनि उत्पादनकर्ताहरू हुनुहुन्छ उत्पादनकर्तालाई समेत सहयोग गर्ने पेसा हो यो। परागसेचन गरेर यसले बालीमा उन्नत वृद्धि गर्छ र अर्ग्यानिक उत्पादन हुने हुनाले गर्दा यो चाहिँ सबैभन्दा सर्वोत्कृष्ट पेसा म मान्छु।
यहाँले तिनवटा घरबाट सुरु गर्नुभयो,
हजुर,
अहिले कति पुरानो हो?
अहिले मसँग 150
यो भन्ने 10 वर्षको अन्तराल,
10 वर्षको दौडानमा हो। तर अब मसँग पार्टिसिपेन्ट अरू पनि अब हुन्थ्यो भने चाहिँ म धेरै नै गर्थेँ होला। तर म अब 150 घर छन्, 150 घर बेचेर पनि फेरि त्यति नै बनाउँछु होइन। हामीसँग त्यो छ, हामी मौरी पालक किसानले त्यसरी गर्न सक्छौँ र यो चाहिँ मेरो मैले गर्ने क्षमतासम्म चाहिँ मैले गरेको हो।
जस्तो यहाँले त्यो बेला 3 घर किन्दाखेरि त्यो बेला कसरी घर चल्ला थियो, कसरी तपाईँको जीवन चल्थ्यो, पुरानो कुरा सम्झिन्न?
पहिला त अब मेरो इतिहास नै छ, अब म एकदमै विपन्नता वर्गको मान्छे हुँ। त्यति बेला मेरो रोजीरोटी पनि राम्रो व्यवस्थापन थिएन। अब त्यो अवस्थादेखि धान्दै गएपछि त्यो 3 घर मौरी पालेदेखि त्यो सालमा 58,000 रुपियाँ कमाइ भयो। अनि यसले हुने रहेछ भनेर अघि अब पूर्ववक्ता साथी मित्र धनमाया थापाले सबै कुरा भन्नुभयो। उहाँ र म नै हो यो संस्थामा मौरी पालेर यसलाई आँखा देखाउने अनि यो मौरीले हुने रहेछ भन्ने कुरा गर्ने चाहिँ उहाँ र म दुईजना भएर यसलाई सिर्जना गरेको।
अहिले त्यो पुरानै कुरा सम्झिनु, जस्तो तपाईँले रोजीरोटी चल्दैन थियो भनेर घरमा को हुनुहुन्थ्यो?
त्यति बेला अब 4 जनाको परिवार थियौँ हामी, एउटा भतिजी छोरी पनि मैले राखेको थिएँ सँगै, 5 जना थियौँ। त्यो अवस्थामा अब आफ्नो घरमा सम्पन्नता थिएन, जग्गा जमिनमा धेरै उत्पादन पनि हुँदैन थियो, अब श्रीमानको पनि सानो रोजगार, त्यसले गर्दाखेरि अब जन्मनि नै गर्न हिँड्न पर्थ्यो। अब त्यो बेलामा चाहिँ अब हामी सहारा पहिला एनसिडिसीमा हामी दर्ता थियौँ, एनसिडिसीले चाहिँ अब हामीलाई लघु व्यवसाय गर्नलाई ऋण दिन नसकेको कारणले गर्दा रामप्रसाद ढुङ्गानाज्यूले चाहिँ महेन्द्र सरलाई जिम्मा लाउनुभयो। महेन्द्र सरले आएर हामीलाई चाहिँ अब तपाईँहरूले व्यवसाय गर्नुपर्छ भन्दाखेरि हामीले विपन्न विभिन्न किसिमको चाहिँ पेसाहरू लिएर गयौँ। त्यसमा पनि अब सर आफैले आफ्नो अनुभव बटुलेर हो या अब त भगवान्ले नै देखाइदिएको होला त्यो छेँड जस्तो लाग्छ मलाई अहिले पनि। त्यति बेला चाहिँ तपाईँहरूको एरिया छ र जङ्गली एरिया भएकोले गर्दा तपाईँहरू एउटा मौरी पेसाबाट सुरुवात गर्नुहोस् भन्नुभयो। अब मौरी पेसा कसैको पनि दिमागमा थिएन, यो क्षेत्रमा यो ठाउँमै थिएन,
मौरी पालेर पनि आम्दानी हुन्छ
हुन सक्छ र मौरी पेसा गर्नुहोस् तपाईँहरू एउटा छुट्टा खालको पेसा पनि हो भन्नुभयो र उहाँको प्रेरणाले नै गर्दाखेरि हामीले सञ्चालन गऱ्यौँ। र बिचमा अब संस्थागत गर्दाखेरि हामीसँग अब 30 गोला मौरीहरू थिए। अब हामी अनभिज्ञ थियौँ, एउटा किताबको भरमा मात्रै थियौँ, मौरीसँग खेल्न सक्ने क्षमता हामीसँग थिएन। त्यो अवस्थामा चाहिँ अब हाम्रो मौरीहरू न्यूनीकरण हुँदै गए, अब पलायन हुँदै गए, सकिँदै गए। त्यसपछि चाहिँ एउटा यो 62-61 सालमा चाहिँ अब साथीहरूको सबै कुरालाई ध्यानमा राखेर र संस्थाको गतिविधिलाई ध्यानमा राखेर ती सकिएका मौरी जम्मा 6 घार मौरीबाट बहिनी धनमाया थापाले 3 घार र मैले 3 घार गरेर अरूले हिम्मत गर्न नसकेका कारणले गर्दा हामीले चाहिँ 60,000 एउटा धरौटी सिस्टम राखेर धरौटीमा 60,000 रुपियाँ दुईजनाले मोलेर 15,000 रुपियाँ जम्मा गरेर हामीले मौरी लिएका हौँ। त्यो बेलामा अब हामीले अलिकति हाम्रो अवस्था पनि त्यस्तै थियो, घरमा पनि झगडाको सिर्जना थियो, यद्यपि पनि संस्थालाई केही गर्नुपर्छ, महिलाहरूले केही गर्नुपर्छ भनेर यसलाई चाहिँ हामीले
मौरी पाल्दाखेरि आमदानी नभएपछि घरमा झगडा पर्थ्यो।
घरमा त अब आर्थिक कारोबार न्यूनीकरण भएपछि बिहान बेलुकाको छाकमै झगडा परिहाल्ने। अब त्यस्तो अवस्था हुँदा पनि हामीले चाहिँ घरको आफ्नो अवस्थालाई थाती राखेर पनि संस्थागत हुनुपर्छ र महिलाहरूले चाहिँ केही गर्नुपर्छ भनेर हामीले सुरुवात गर्यौँ। हामीले गरेपछि हाम्रा पछि पछि अहिले त अब 90-100 लगभग साथीहरू पुगिसक्नु भएको छ, सबैले राम्रो गर्नुभएको छ, एकदमै राम्रो पेसा ठानेर गर्नुभएको छ।
जस्तो अब यो आमदानी कसरी हुन्छ मौरी पाल्दाखेरि, थुप्रैलाई मौरी पाल्दा पनि धेरै आमदानी हुन्छ भन्दाखेरि पत्याउनुहुन्न होला?
पत्याउनु त पत्याउनुहुन्न होला, तर जसले गर्नुभएको छ त्यसले पत्याउनु
हुन्छ। आम्दानीको स्रोत के हो मौरी? एउटा त म भइहाल्यो, अरू
हजुर, यसबाट भनेको एउटा खेर जाने भनेको घार हो, त्यो घार पनि अन्तिममा दाउरा बाल्न काम दिन्छ, एक दुई छाक भए पनि खाना पाक्छ। मौरीबाट कुनै पनि छैन खेर जाने चिज भनेको। हजुरको मौरी गोला मात्रै एउटा फ्रेम बिक्री गर्दा 1,000 आउँछ, रानी मात्रै उत्पादन गरेर बेच्छु भन्दा अहिले के अरे 1500-3500 रानीहरू उत्पादन भएको छ। र यसमा चाहिँ अब हजुरको त्यो मौरीहरू 11 सुरु गर्छु भन्दा पनि 11 सुरु पनि हुने चिज हो, र यसलाई चाहिँ जति पनि बनाउन सकिन्छ। खाली मात्रै घार खरिद गर्नुपर्छ हामीले मौरी किसानले, र यसको चाहिँ अब चोप पनि काम दिन्छ। चोप भनेको हजुरको क्यान्सरको औषधि हो, र यसलाई चाहिँ अब अहिले 3,000 रुपियाँ केजी गरेर बिक्री गरिने छ, तर अब नेपालमा चाहिँ सुरुवात भएको छैन, त्यति संख्या उत्पादन छैन मौरीको, र संख्या उत्पादन हुनपर्छ। र कुट पनि अब त्यति नै महत्त्वपूर्ण चिज हो, र यो रोयल जेली भनेको त रोयल जेली भने साई खोराक भन्छ त्यसलाई, साई खोराक भनेको त्यो नामै साई खोराक कि रात खानदानले खाने चिज हो, त्यसले गर्दाखेरि योबाट कुनै पनि खेर चाहने चिजहरू कुनै पनि छैन। र मौरी अब आफैमा 6 महिना बाँच्ने चिज हो, 6 महिना बाँच्छ हो, कामको बेलामा 45 दिन हो यसको आयु, र ऊ एक दिनमा चाहिँ 2,000-3,500 फुल पार्छ हामीले पालेको मौरीले, र सेरेना मौरीले 800-1,500 फुल पार्छ, उसको संख्या कहिल्यै घट्दैन पनि।
जस्तो एउटा घार मौरीबाट वर्षमा कति घार उत्पन्न गर्न सकिन्छ?
राम्ररी व्यवस्थापन गर्ने हो भने 1 घार मौरीबाट हजुरको 3 घारसम्म बनाउन सकिन्छ एक सालमा।
घार कसरी बिक्छ अहिले 1 घारको?
मौरी सहितको, मौरी सहितको हामीले 9,500 बेचेका छौँ, एउटा स्ट्रेन दिन्छौँ, 4 फ्रेम मौरी र एउटा घार दिन्छौँ।
सँगसँगै मह चाहिँ कति उत्पादन हुन्छ एक घार मौरीबाट वर्षमा? कति
वर्षमा हामीले 50 केजीसम्म उत्पादन गरेका छौँ, र यसलाई अब चरण स्रोत अनुसारले अझै पनि वृद्धि पनि गर्न सकिन्छ, त्योभन्दा न्यूनीकरण पनि भएर जान्छ, किनभने स्रोतले गर्दा हो, कहिले मौसमले ठगिदिन्छ, कहिले चाहिँ स्रोत नै कम हुन्छ, र यसको स्रोत सबैभन्दा चरण स्रोत पहिचान गर्न सक्नु पहिलो कुरा हो। चरण स्रोत पहिचान गरिसकेपछि चाहिँ यसले राम्रो उत्पादन दिन्छ।
सामान्यत एक घार मौरी पाल्दाखेरि वर्षमा 40-50 हजार रुपियाँ
मजाले हुन्छ। हाम्रो यही साइनो हाम्रो सहाराबाट एकजना बहिनीले यहाँ तालिम गरेर 5 घार मौरी दिएको हो, हामीले नै दिएको हो मौरी, सहाराले सहाराको सहयोगमा आर्थिक सहयोग सहाराको थियो, उहाँले चाहिँ 68,000 पोहोरको साल किनेर पनि अहिले 12 घार मौरी उहाँको छ। भनेपछि यो मौरीले त एकदमै राम्रो, यो यसलाई जसले पहिचान गर्छ त्यो राम्रो हो, र जसले मह सेवन गर्छ, जसले कन्टिन्यू मौरीको कारोबार गर्छ त्यसलाई रोग पनि न्यूनीकरण हुन्छ, र मह सेवनले त अब मह त भन्नै पर्दैन, अब कति थोकको दबाई पनि हो र औषधि पनि हो। अब यसले चाहिँ उपभोक्ता, उत्पादनकर्ता, सबैलाई चाहिँ राम्रो गरेको छ।
यो बजार के छ, कतिको समस्या छ कि छैन यहाँहरूलाई?
अहिले चाहिँ आएर अब बजारको अलिकति समस्या नै भन्नुपर्छ, अब बजारको पनि समस्यै छ र अहिलेसम्मको आजसम्मको दिनसम्म त हामीलाई समस्या थिएन। अब यो सालबाट चाहिँ हाम्रो अत्याधिक मह उत्पादन छ, 700 गोला मौरीहरू छन्, मह अत्याधिक उत्पादन भइरहेको छ, एकदमै राम्रो उत्पादन छ यो साल। अब चाहिँ हामीले काहीँ बजारको लागि गर्नुपर्छ भन्ने लागेर अहिले काठमाडौँमा चाहिँ हामीले 10,000 केजी मह चाहिँ एग्रिमेन्ट गरेर भर्खर आएको छौँ र अहिलेसम्मको उत्पादनले चाहिँ हाम्रो झापा जिल्लैमा कम भइरहेको, त्यहाँमाथि पनि हाम्रो इटरीसम्म यताको इटरी विराटनगर र इलामसम्म हाम्रो छ मार्केट। झापा त धेरै अधिकांश सहकारीहरूमा प्रायः हाम्रो मह छ र अब अहिले यो सालको उत्पादनदेखि चाहिँ हामीले काठमाडौँसम्म चाहिँ एग्रिमेन्ट भइसकेको छ।
जस्तो यहाँले भन्नुभयो नि अब यो 10 वर्षमा धेरै दिदीबहिनीहरूको जीवन फेरिएछ,
हजुर,
पहिला र अहिलेमा के फरक भयो गाउँमा जस्तो समूहमा बसेपछि?
अब पहिला कसैले बोलाउँदैन थियो, हेर्नु हिँड्दाखेरि यो लाटो हो कि बाटो हो भएर हिँड्न पर्थ्यो। अहिले अब हजुरको साँच्चै भन्ने हो भने चाहिँ सायद सहारा नेपाल मात्रै होइन यो झापा जिल्लाभरि बुझ्न सक्नुहुन्छ कि 87 महिला मौरी पालनका सहकारी संस्थाका दिदीबहिनीहरू पहिला कस्ता थिए र अहिले कस्ता थिए भनेर आकाश र पातालको फरक छ। यहाँ
आर्थिक रूपमा पनि,
आर्थिक रूपमा मात्र होइन सामाजिक रूपमा, सांस्कृतिक रूपमा, सबै कुरामा चाहिँ एकदमै फरक भएको छ।
अब यहाँहरूले जस्तो उदाहरणीय काम गर्नुभएको छ होइन किसानका लागि भनेर थुप्रै सरकारी संस्थाहरू छन्,
हजुर,
ती संस्थाबाट पाउने सेवा चाहिँ कस्तो छ तपाईँले कसरी?
हामीलाई एकदम राम्रो सुविधा छ, कृषि विकास कार्यालयले हामीलाई एउटा नङ र मासुको सम्बन्ध कायम गरेर काम गरेका छ, त्यसै गरी किट विकास कृषि मन्त्रालय सबै क्षेत्रबाट भएको छ र अहिले यो सालमा म राष्ट्रपति पुरस्कृत पनि भएँ। सायद सरकारको पहुँच नभए भए यो हुने पनि थिएन होला। जसले कामको मूल्याङ्कन गरेका छ, महिलाको मूल्याङ्कन गरेर यो कार्य सिद्धि गरिदिएको छ, यसमा चाहिँ अब धेरै खुसी, झापा जिल्ला नै खुसी छौँ, मौरी पालक किसान महासङ्घ केन्द्रीय सहकारी सबै खुसी छौँ होइन। यसले गर्दा चाहिँ मूल्याङ्कन हुँदो रहेछ, कामको मूल्याङ्कन एक दिन अवश्य हुँदो रहेछ। हिजो सडकमा हिँड्दा नबोलाउने मान्छेहरू पनि आज राष्ट्रिय स्तरसम्म पुग्दा अब त्यहाँको त्यहाँभन्दा खुसी त भन्ने ठाउँै छैन।
हुन्छ, हस् म यहाँसँग है त तपाईँको चाहिँ नाम भन्दिनँ।
मेरो धनमय थापा।
अघि भन्दै हुन्थ्यो 3 घर मौरी लिएर जाँदाखेरि घरमा झगडा पर्यो।
हजुर, यो चाहिँ सुरुको कुरा हो सर, यो चाहिँ सुरुमा हामीले गर्दाखेरि त्यो मौरी उडेर जाँदा पछि त्यो 3 घर जुन दिदीले अघि भन्नुभयो त्यो 3 घर यो सस्तामा 30 घर मौरी बनाइसकेको थियौँ हामीले। 30 घर मौरी चाहिँ अब हामी सबैले पालो गरेर हेर्दै हुँदाखेरि घटेर 6 घरमा पुग्यो। अब के गर्ने, सस्ता नै लोभ नाटो के गरौँ त भनेर दिदीबहिनीले सल्लाह गरेर ल्याएको थियौँ। त्यो 3 घरबाट बढाएर हामीले 1 वर्षमा सस्तालाई 6 घरको सट्टा 17 घर मौरी पनि तिर्यौँ, 60,000 पैसानी फिर्ता गऱ्यौँ, हाम्रो मौरी पनि 10-10 घर भयो, यसरी बढायौँ।
भनेपछि आमदानी मौरी पालेर के भयो त तपाईँले पाल्न थाल्नुभयो 10 वर्षदेखि होइन, तपाईँको 3 घर मौरी डुब्दाखेरि झगडा पर्ने घरमा आर्थिक रूपमा के चेन्ज भयो त?
अहिले त धेरै राम्रो भयो सर, मैले छोरी बिएससी नर्सिङ पढाइसकेँ, 4 वर्ष कोर्स कम्प्लिट गरेर 3 महिना जागिर खाएर पनि अहिले काठमाडौँ गएर चाहिँ युएससीको लागि ट्राई गर्छु भनेर त्यो अरू के क्लास लिनु पर्दो रहेछ त्यसको लागि गएर चाहिँ छोरोले 12 पढो, बुहारी 11 पढ्दै गरेर बिहा गरेको थियो, अहिले बिबिएस 3rd इयर पढ्दैछ बुहारी, छोरोलाई पनि विदेश पठाएँ भर्खरै, यही मौरी पालौँ यही मौरीमा लगाउँ भन्ने मेरो सोच थियो। अब अहिलेको छोराछोरी मान्दिएनन्, त्यसले गर्दा म एक्लै छु मौरीमा। घरमा श्रीमान पनि अब टिचर गर्नुहुन्छ, फुर्सद छैन, उहाँ बेला बेला फुर्सद भन्नु मात्रै सहयोग गर्नुहुन्छ। म एक्लैले चलाएको छु, अहिले मसँग 50-60 गोला मौरी बसिरहेका छन्, राम्रो छ आम्दानी। त्यस्तो त आकाश र पातालकै फरक छ, पहिला अब गाह्रो थियो घर चल्नलाई, एकजनाको जागिरबाट चल्न छोराछोरी पढाउन पनि गाह्रो भयो, यो मौरीबाट गर्दाखेरि अहिले मलाई राम्रो भएको छ। अब आम्दानी
यो 60 घर मौरीबाट आम्दानीको हिसाबले के हुन्छ, कति पैसा हुन्छ वर्षमा?
वर्षमा अब लगभग 6-7 लाख कमाइन्छ सर
मौरीबाट।
अनि मैले सारा नेपालको शेयर सदस्य पनि हुँ, म सारा नेपालको सहीमान युवा ऋण लिएर चाहिँ मौरी त थियो मसँग, अब घरको आवश्यकता पर्यो, पैसा त कतिले पनि पुग्दैन मान्छेलाई, अनि मैले त्यो मौरी सहाराबाट ऋण लिएर चाहिँ घर किनेँ, 50 घर किनेर अहिले मौरी बढाइरहेछु।
यो लगानी चाहिँ कति पर्छ? मौरी पाल्ने किसानहरूलाई लगानी कति गर्नुपर्छ? उहाँहरूले कतिदेखि लगानी गर्न सक्यो भने मौरी पाल्न सुरु हुन्छ?
अब गर्दाखेरि एक घर पाल्छु भने 9,500 मौरी भइहाल्यो। टोपीसोपी गर्दाखेरि 20,000 भयो भने 2 घर मौरी पनि किन्न सकिन्छ र त्यसमा चाहिने सामग्रीहरू पनि किन्न सकिन्छ।
भनेको सानो लगानीबाट पनि मौरी पालन व्यवसाय,
सानो लगानीबाट पनि मौरी पालन व्यवसाय सुरु गर्न सकिन्छ।
अनि आम्दानी के हुन्छ एउटा घरबाट? कति जति हुन्छ वर्ष आम्दानी?
आम्दानी अब न्यूनतम 50-60 केजी निकाल्न सकिन्छ।
बजार समस्या छैन भनिहाल्नु
भने? बजारको समस्या छैन अहिलेसम्म। अब चाहिँ यसपालि चाहिँ एकदमै बढी उत्पादन भएको छ, त्यसले गर्दा गाह्रो हुन्छ कि भनेको थियो, तर पनि हामीले काठमाडौँमा 10,000 एग्रिमेन्ट गऱ्यौँ। यस्तै गरेर ठिकै छ सर।
यो व्यवसायमा रिक्स के छ? खतरा हुने हुन्छ नि, जेमा पनि खतरा त रिक्स त हुन्छ नि, रिक्स के भनेको हुन्छ?
खतरा त सर अब रोगहरू लाग्यो भने मौरी ध्वस्त हुन सक्छ। अब मौरी चरणमा लाँदाखेरि गाडीहरू एक्सिडेन्ट भयो, पल्ट्यो, त्यस्तो भने पनि खतरा हुन सक्छ। अब अहिलेसम्म चाहिँ त्यस्तो छैन, गाह्रो
भनेको रिक्स बिनाको आम्दानी भइरहने व्यवसाय।
हजुर,
अब चाहिँ जस्तो तपाईँहरू समूहमा बस्नु भएको छ, यो समूहलाई के गरिदियो भने चाहिँ अझै राम्रो हुन्छ होला, के छ अपेक्षा सरकारसँग अथवा कोही दाताहरूसँग?
हाम्रो अपेक्षा भनेको सर अब हामी लगभग अहिले 80-90 किसान भएको छौँ भने किसान हजुरहरूलाई पनि अरू मौरी पाल्ने किसानलाई अलिक लगानी गरेर अझै बढाइदिए राम्रो। र हामीले अब मह पहिला हामी 15,000 उत्पादन गर्न सक्थ्यौँ भने अब हाम्रो 50,000 उत्पादन हुनेछ। हामीलाई सामग्रीहरू अब प्रशोधन मेसिनहरू अलिक ठुलोबाट एकपल्टमा प्रशोधन गर्ने 1,000 केजीसम्मको फिल्टर ट्याङ्की, अनि घर अलि राम्रो अलिक व्यवस्थित सुरक्षित, मह अब चिसनमा राख्यो भने बिग्रिन्छ, त्यस्तोहरू बनाइदिए भए हामी पनि गर्थ्यौँ र सरकारले पनि त्यो हेरिदिए, अझ हाम्रो एउटा उद्योगैमा चाहिँ लान पाए हुन्थ्यो भन्ने छ हामीलाई। पूर्वाञ्चलको उद्योगै चलाउने हाम्रो उद्देश्य छ,
लक्ष्य छ।
महेन्द्र सरले चाहिँ हामीलाई सहारा नेपालको शेर सदस्य हो, महेन्द्र सरले आएर हामीलाई के भन्नुभएको छ भने अब उद्योग चलाउनु पर्छ, तपाईँहरू यो 2-4,000 केजी चलाएर होइन, यसलाई चाहिँ एउटा ठुलो उद्योग बनाएर चाहिँ यो पूर्वाञ्चलको एउटा महिलाहरूले मौरी पालेको सहकारीले चाहिँ उद्योग चलाएर मह जताततै अन्तर्राष्ट्रियतिर पनि सप्लाई गर्ने गरेर गर्नुपर्छ भनेर एउटा सल्लाह दिनुभएको छ, हामी पनि अब मन्जुर भएको छौँ। त्यसमा अब हामीलाई तपाईँहरूको पनि लगानी हुनुपर्छ र हामी पनि सहयोग गर्छौँ भन्ने कुरा गर्नुभएको छ।
टिका थापा मौरी पालनको कर्मचारी पनि हुँ।
यो मौरी पाल्न थाल्नुभयो कहिलेदेखि?
67 हो सर। पहिले सुरुमा 11 पाले मैले 5600 लिएर त्यहाँबाट 2-3 गर्दा गर्दै बिचमा हाम्रो यो सहाराबाट हामीले लघुवित्त यो के भन्नु सङ्घबाट निर्व्याजी हामीले 3,00,000 रुपियाँ लिएका थियौँ। त्यसैबाट मैले 10 घर किने युवा स्वरोजगारबाट मैले 3,00,000 रुपियाँ लिएको थिएँ। त्यसबाट अस्ति पहिलो किस्ता तिरियो 50,000। अब त्यसैबाट मौरी थियो सर, अस्ति बिचमा मेरो अलिकति कमी कमजोरीले नै हो अलिकति बिग्रियो, त्यही पनि अहिले ठिकै छ। 30 छु म, 30 हाराहारीमा छु अहिले। 350 लिटर मैले मह ल्याइसकेँ, बाहिर अलिकति बेच्यौँ, राम्रै छ सर। अब त्यसको उसका लागि अब र हल्का कुखुरा पनि छ।
त्यो 5600 मौरी पाल्न सुरु गर्नुभन्दा
हजुर
तपाईँ घर कसरी चल्थ्यो, कस्तो थियो अवस्था त्यो?
श्रीमानले आफै ल्याउनुहुन्थ्यो, त्यसैमा चल्दथ्यो सर। अब के गर्ने, आफू बाहिर जाँदिन थियो, जसरी श्रीमानले ल्याएर अब घरमा नानीहरूलाई दिनुहुन्थ्यो त्यसैका सरमा चलिरहेको थियो सर।
त्यहाँ
अरू थिएन सर।
त्यस पछाडि मौरी पाल्न थाले पछाडि?
अब मौरी पाल्न थालेपछि त आफूले पनि 2-4 यसो दिएको, अब श्रीमानले दिए भन्दा पनि बाहिर आफूले पनि चल्न सकिँदो रहेछ भन्ने अब तालिमहरू धेरै। त्योभन्दा अगाडि हामी तालिममा पनि थिइनँ, म घरबाट बाहिर कहीँ जाँदिनँ पनि थिएँ। अलिअलि यसो तालिम सालिम लिँदाखेरि आफूलाई अब यो अब यही मौरी व्यवसाय भयो, तालिम लियो, तालिम लिँदाखेरि यसो गर्नुपर्दो रहेछ भनेर यसो 2-4 अनुभव पनि भयो र आफूलाई अब मन परेका कुराहरू लाउन हिँड्न ओर्न पनि पाइँदो रहेछ, अब 2-4 खेलाउन पाइँदो रहेछ। सङ्घ संस्थाबाट अलिकति चिनिँदो रहेछ, जानिँदो रहेछ, नभए यसरी बाहिर हिँडिँदैन थियो। कहीँ सरहरू पनि को सर हो कहाँ मेम हो हामीले चिन्दैनथ्यौँ। अहिले अब साराको धेरै सरहरू मेमहरूबाट पनि चिन्जान्छ। यहाँ सन्पुनुको कारण यहाँ एकजना भाउजू हुनुहुन्छ धनमाया थापा भन्ने, उहाँले आउनुभयो। अब त्यसै बसेको देखेर नाता हाम्रो नाताले रिलेसन भयो, अब चिन्जान हुँदै जाँदा पहिले नै माइतीबाट पनि चिन्जान्थ्यो, तै पनि त्यति राम्रो रिलेसन थिएन। अनि उहाँले भन्नुभयो यसरी बसेर हुँदैन, एउटा केही गरौँ यता त्यता भन्नुभयो। अनि त्यहाँबाट भन्दाखेरि मैले अब 1,000 दिन्न त भनेर लिएँ। त्यो लिँदाखेरि 65 सयमा मलाई त्यतिखेर 65 नै चल्थ्यो कसरी चल्थ्यो थाहा भएन मैले श्रीमानलाई सोधेर यसरी गरौँ न त भन्दाखेरि अनि 65 सयमा लिएर सुरु गरेको सर मैले
अनि त्यसबाट 30 पुऱ्याउनु भयो
हजुर सर
अनि मौरीबाट के फाइदा भयो कति आम्दानी हुन्छ
मौरीबाट अब त अहिले फाइदै छ सर राम्रै छ अब अहिले 20 लगानी होला अहिले अब त्यो 20 लगानीमा अहिले 350 लिटर भनेपछि 135,000 रुपियाँ भइसक्यो
20,000 लगानी गर्नुभयो
20,000 त अहिले यिनीहरूलाई चिनी खुवाउनुपर्छ सर बिचमा नभए यो लिचको अनुदानको मौरी पनि हो र मेरो बिचमा थियो मौरी अलिकति मैले 11 स्टार्ट गर्दाखेरि अब त्यही हो अब बिचमा अलिकति लिएँ अनि हामीले युवा स्वरोजगारबाट सहाराबाट त्यो बाट पनि बढाएको सर मैले
भनेको त्यति बेला र अहिलेको जीवनमा त आकाश पातालको फरक होला
त्यसो त छ सर अनि अहिले कुखुरा पनि हालेको छौँ अब त्यसैबाट सहाराबाट अलिकति ऊ छ अहिले त छैन सर 500 छ 700-800 हाल्दै थिएँ यो अहिले यसपालि अलिक एग्रोभेटले नै थोरै ल्याइदिएकोले गर्दाखेरि 500-700 छ सर
आफैले यो काम गर्नुहुन्छ कि
श्रीमान आफै गर्नुहुन्छ अब अलिकति सरसहयोग मात्रै छोड्नु भयो 4 भयो 4 5 लाग्यो पेन्सन भयो भएर छोडेर नि आउनु
भनेको उहाँले जागिर खानुभन्दा अहिले चाहिँ व्यवसाय गर्दाखेरि फाइदा छ कि
फाइदै छ सर अब त्यतिको अब जागिरमा भनेको ठिक सीमित थियो त्यहीले पुर्याउनु पर्थ्यो अब अहिले दुइटैको रोजगारी जस्तै छ राम्रै छ सर
एउटा कुखुरा अर्को
मौरी छ सर
अनि
मौरी पालन व्यवसायबाट राम्रो आमदानी गरिरहेका झापा शिव सताक्षीका महिलाहरूसँग कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकारीमा तयार पारिएको आजको विशेष बद्युत नेपालबाट सुनसरी सहकर्मी सुमन पुरीसँगै साथी मनोज विष्ट र म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार